आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सु तिमी युवा निराश किन बन्छु देशकसेना, उदास किन हुन्छौ तिमी युवा निराश किन बन्छु देशकसेना। महान शक्तिको प्रजालाई हेर, महान शक्तिको प्रजालाई हेर, तिमी विजय क्रिस्टको सिपाही हौ, तिमी विजय क्रिस्टको सिपाही हौ। उदास किन हुन्छौ तिमी युवा? सारा संसार रन्धकारमा रहेछ, मुक्तिमा पाइसयौ आत्मा मरिरहेछ। सारा संसार अन्धकारमा तर्पिरहेछ, मुक्तिमा पाइसयौ आत्मा मरिरहेछ। आत्माको
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा मर्कुश 15 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं र हामी देख्दछौ आज 15 अध्याय 1-36 पदसम्म। हजुर, अहिले हामी ख्रिष्टको कुर्सीकरणको अध्ययनमा छौं। मलाई थाहा छ कि सबै शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएका हुन् र यो उपयोगी हुन्छ, तर येशु ख्रिष्टको मृत्यु र पुनरुत्थानको वर्णन गर्ने यो खण्ड आज हाम्रो लागि विशेष अर्थ छ। हामीले अगाडिको अध्यायलाई येशुका शत्रुहरूको हातमा हुनुभएको घटनासहित अन्त गरेका थियौं। उहाँका आफ्नै जनहरू छरपट्ट छरिए। एकजनाले उहाँलाई धोका दियो र अर्कोले उहाँलाई इन्कार गर्यो। पाप यस रातको दुई भिन्न भिन्नै रूपमा समस्या हो। पापले उहाँलाई नष्ट गर्न कोशिश गरिरहेको छ र उहाँ पापको बारेमा केही गरिरहनु भएको छ। उहाँ तपाईँ र मेरो पापको निम्ति मरिरहनु भएको छ। म मान लिन्छु कि यो यसो भन्न सकिन्छ कि क्रूस त्यस कारणको लागि ख्रिस्टियन विश्वासको धेरै विरोधाभासको एक हो। यो एकपटक युगहरूको सबभन्दा दुखान्त नाटक थियो र स्वर्गीय र पृथ्वीको सबभन्दा महिमित विजय। त्यसकारण हामी यस अध्यायमा यहाँ दुःख कष्ट भोग्नेवाला प्रभुको लागि सहानुभूति वा पराजितको भावनासँग आउनु हुँदैन। हामी यस दृश्यहरूमा श्रद्धाको भावले र हामीलाई यति महान उद्धार प्रदान गर्नुभएको लागि परमेश्वरप्रति धन्यवादी हृदय लिएर अगाडि बढ्नुपर्छ। दुखान्तको यो नोट यो छ कि हाम्रा प्रभु येशुमाथि असह्य यातना, दुःख कष्ट दिने काम र क्रूरतापूर्णको अन्यायको अनिवार्य छ। जब क्लोभिस भन्ने असभ्य जातिको एक क्याप्टेनले पहिलो पल्ट सुसमाचार सुने र पढे, तिनको हृदयमा सहानुभूति जागेर आयो र एकासी तिनी चिच्याएर भने, यदि म त्यस बेला मेरो सिपाहीहरूसँग भएको भए म मेरो प्रभुलाई दुःख दिने, यातना दिनेलाई जानेको थिएँ, तह लगाउने थिएँ। तर मित्र, यो कुराको याद राखौं कि परमेश्वरको पुत्र तपाईँ र मेरो यस्तो खालको सहानुभूति चाहनुहुन्न। उहाँ हाम्रो विश्वास चाहनुहुन्छ। प्रभु येशु ख्रिष्टमा विश्वास गर्नुहोस्। रोमी 10:9-10 पदमा भनिएको छ, किनभने यदि तिमीले प्रभु येशूलाई आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकोहरूबाट ब्योताउनु भयो भनी हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। किनभने मानिसले हृदयबाट धार्मिकतालाई विश्वास गर्न सक्छ, मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ। मित्र, वा तपाईँको हृदयको विश्वासको चाहनुहुन्छ, तपाईँको हृदयको सहानुभूति होइन। मर्कुश क्रियाको सुसमाचार हो र यो 15 अध्यायले क्रियाको सर्वोच्च प्रवृत्तिको प्रस्तुत गर्दछ। कृषिकरण सर्वोच्च बिन्दु र यो क्रियाको व्यवहारको सफलताको घटना हो। यो कृषिकरणतिर जुन सबै सृष्टि र परमेश्वरको उद्देश्य सम्पूर्ण अनन्त कालबाट चाल चलिरहेको छ, किनकि उहाँ संसारको उत्पत्तिबाटै बलिको थुमा हुनुहुन्छ। अहिले सुसमाचार क्रियामा रूपान्तर गरिएको छ। पछिबाट पावलले भन्न सके पहिलो कोरन्थी 15:3-4 पदमा, किनभने सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिए जो मैले पाएको पनि थिए, अर्थात धर्मशास्त्र अनुसार कसरी ख्रिष्ट हाम्रो पापको निम्ति मरे र गाडिए, र धर्मशास्त्र अनुसारै तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो। देख्नुभयो, सुसमाचार भनेको त्यो हो जुन उहाँले गर्नुभयो। परमेश्वर तपाईँलाई यो गर्न भनिरहनु भएको छैन, यो उहाँको काम वा क्रिया हो, तपाईँ र मेरो क्रिया होइन। तपाईँ र म परमेश्वरको निम्ति ग्रहणयोग्य कुनै पनि काम गर्न योग्य अवस्थामा छैनौ। तपाईँ र मेरो धार्मिकता उद्धारको लागि ग्रहणयोग्य छैन। परमेश्वरले ख्रिष्टमा धार्मिकताको प्रबन्ध गर्नुहुन्छ। रोमी 4:25 पद अनुसार उहाँ हाम्रो पापको लागि मारिनुभयो र फेरि हाम्रो धार्मिकताको लागि जी उठ्नुभयो। अहिले म मर्कुश 15 अध्यायको रूपरेखा दिन्छु। पद 1-6 येशु प्रभुलाई पिलातसको अगाडि हाजिर गराइन्दछ। 7-15 पदमा येशुलाई निन्दा गरिन्दछ र बरब्बालाई छोडिन्दछ। 16 23 पदमा येशूलाई काँडाहरूको मुकुट लगाइन्दछ, 24 देखि 41 पदमा येशूलाई क्रूसमा चढ़ाइन्छ, अनि 42 देखि 47 पदमा येशूको लासलाई युसुफ भन्ने व्यक्तिलाई दिइन्दछ र उसले आफ्नो नयाँ चिहानमा उहाँको लासलाई दफन गर्दछ। त मित्र, अब हामी मर्कुस 15 अध्याय 1 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, बिहान हुने बित्तिकै मुख्य पुजारीहरू, धर्मगुरूहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे र पिलातस कहाँ सुम्पिदिए। तिनीहरूले यो गरेको कारण चाहिँ, अर्थात पिलातस कहाँ लगेको कारण चाहिँ, महासभाले येशूलाई ज्यानको सजाय योग्य त ठहरायो, तर तिनीहरूले मृत्युदण्ड दिन सक्दैनथे। तिनीहरूसँग त्यो अधिकार थिएन, खालि रोमले मात्र त्यो गर्न सक्थ्यो। त्यसकारण यो शरीर जसलाई तिनीहरूले मृत्युदण्डको सजायको योग्य भेटाए, त्यसको लागि रोमी अदालत कहाँ अपील गर्नु परेको थियो। अहिले तिनीहरूले महासभामा येशूको विरूद्ध लगाएका दोष पिलातसको अगाडि कति पनि उभिने छैन। त्यसैले रोमी अदालतको अगाडि उभिने अभियोगहरूको बनाउनको निम्ति अर्को दिन बिहानै भेट गरेर स्पष्ट रूपले व्यक्त गरे र अगाडि रातको अवैधिक क्रियाकलापलाई वैधिक बनाए। देख्नुभयो, पिलातस त्यस समयमा रोमी बड़ा हाकिम वा राज्यपाल थिए त्यस क्षेत्रमा, जो यस बेला यरूसलेममा थिए। उसको खास हेडक्वार्टर चाहिँ कैसरियामा थियो, किनभने तिनले त्यो स्थान मन पराउँथे। यो समुद्र किनारमा अवस्थित सहर थियो र यहाँ सुन्दर आनन्दित मौसम थियो। तिनले यरूसलेम मन पराउँदैनथे। तिनी यरूसलेममा खाली चाडको समयमा कतै हंगामा वा दंगा हुन्छ कि भनेर सुरक्षाको निम्ति आउँथे। रोमी सरकारले हंगामा र विरोध जुलुस र यस्ता खालका कुराहरू हुन कति पनि अनुमति दिँदैनथ्यो। यो नै एक कारण थियो रोम झण्डै 1000 वर्षसम्म विश्व साम्राज्यको रूपमा खड़ा रह्यो। पिलातस राजनीतिज्ञ थिए। जब उसले येशूलाई निर्दोष पायो, उसले वास्तवमा येशूलाई छोड्न चाहे, तर उही समयमा तिनी धार्मिक शासकहरूलाई खुशी पार्न चाहन्थे। तैपनि तपाईँ यहाँ यो कुराको थाहा पाउनुहुनेछ कि तिनले येशूलाई वास्तविक सहकारिता पाएनन् जुन तिनले पाउन आशा गरेका थिए। तिनले सोचेथे कि यदि येशूले सहकारिता दिएको भए उसले धार्मिक शासकहरूलाई पनि खुशी पार्न सक्थे। पिलातस सस्तो खालको राजनीतिज्ञको विशेषता जनाउने उदाहरण हुन्, जो हरेक जग्गामा सम्झौता गर्छ र सबै पक्षलाई खुशी तुल्याउन चाहन्छ। मित्र, जब तपाईँ त्यो गर्न कोशिश गर्नुहुन्छ, तब तपाईँ कसैलाई पनि खुशी पार्न सक्नुहुन्न। दुई पदमा पिलातसले उहाँलाई सोधे, के तिमी यहुदीहरूको राजा हौ? उहाँले उनलाई जवाब दिनुभयो, तपाईँ नै त्यसो भन्नुहुन्छ। अर्को शब्दमा यो यस्तै भनेको जस्तै हो, हजुर म हुँ। 3-6 पद, मुख्य पुजारीले उहाँमाथि धेरै कुराको दोष लगाए। पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, के तिमीसित केही जवाब छैन? हेर, तिम्रो विरूद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्। तर येशूले फेरि केही जवाब दिनु भएन। यहाँसम्म कि पिलातस छक्क परे। निस्तार चाडको बेला मानिसहरूले मागेको एकजना कैदीलाई तिनीहरूको निम्ति पिलातसले छोड्ने गर्थे। पिलातस छक्क परे। कैदीहरूलाई देखेर जो तिनको अगाडि उभेका छन् र आफ्नो बचावमा केही कुरा बोल्दैनन्। म कल्पना गर्दछु कि अरू कैदीहरू आफैलाई बचाउन धेरै लामो समयसम्म बोले, तर यो कैदी बिल्कुलै बेग्लै खालको थियो। उहाँले आफैलाई बचाव गर्न बोल्नु भएन र पिलातस यसको कारण जान्न चाहे। अहिले जब हामी युहान्न रचित सुसमाचारसँग तुलना गर्दछौ, हामी यो कुरा थाहा पाउँछौ, जब पिलातसले वास्तवमा येशूलाई छोड्न चाहे, त्यहाँ पिलातस र धार्मिक अगुवाहरू बीच धेरै कुराहरू भए। उसले उहाँसँग बोल्न भित्र एकान्तमा लगे, त्यसपछि पिलातस बाहिर आए, त्यसपछि फेरि भित्र लगे, यो आशा गर्दै कि उहाँको सहकारिता तिनले पाउनेछन्। तर पिलातसले पत्ता लगाए कि उसले आफ्नो दुई पाइलाहरूमा उभेर येशू ख्रिष्टको सम्बन्धमा आफैले निर्णय बनाउनु परेको थियो। त्यस विषयको लागि त्यही नै हरेक स्त्री र पुरूषले गर्नुपर्छ। त्यसपछि पिलातसले सोचे कि एक कैदीलाई छोडेर तिनी फसादबाट मुक्त हुनेछन्। यस व्यक्तिले कति पनि विश्वास गरेका थिएनन् कि हरेक व्यक्ति बरब्बालाई छोड्न र येशूलाई क्रूसमा टाग्न अनुरोध गर्नेछन्। तिनले वास्तवमा सोचेथे कि तिनले आफू परेको अन्यलताको लागि समाधानको प्राप्त गरे। अनि 7 पदमा भनिएको छ, विद्रोहको समयमा हत्या गर्ने विद्रोहीहरू झ्यालखण्डमा थिए, ती मध्ये बरब्बा नाउँको एकजना त्यहाँ थियो। यो व्यक्ति बरब्बा राजद्रोह, हत्या इत्यादिको दोषी थिए। तिनी त्यस समयमा मुख्य कैदी थिए। तिनी वास्तवमा अरूहरूसँग क्रूसमा टाँगिनु पर्ने थियो। म सोच्दछु कि बरब्बाको लागि इरादा गरिएको क्रूसमा येशू क्रूसमा टाँगिनुभयो। 9-13 पद, पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्न गरे, के म तिमीहरूको निम्ति यहुदीहरूको राजालाई छोडिदिऊ? भन्ने तिमीहरू चाहन्छौ? किनकि ईर्ष्याले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई उनी कहाँ सुम्पिएका हुन् भनी उनलाई थाहा थियो, तर बरू बरब्बालाई तिनीहरूका निम्ति उहाँले छोडिदिउन् भनेर मुख्य पुजारीहरूले भीड़लाई सूर्याए। पिलातसले फेरि तिनीहरूलाई सोधे, त्यसो भए जसलाई तिमीहरू यहुदीहरूका राजा भन्छौ उसलाई चाहिँ म के गरौं त? तिनीहरू फेरि चिच्याए, त्यसलाई क्रूसमा टाँग्नुहोस्। हजुर, यहाँ असाधारण र अति नै उल्लेखनीय कुराले स्थान लिइरहेको छ। पिलातसलाई यो स्पष्ट थियो कि येशूको विरूद्धमा लगाएका अभियोग झुटो थियो। यहाँ तिनको हातमा कुख्यात अपराधी छ र तिनी येशू र त्यस अपराधी बरब्बा बीच तुलना गर्दछन् वा तिनीहरूमा एकजनालाई चुन्ने अवसर दिन्छन्। उसले सोचेथ्यो कि मानिसहरूले यस कुख्यात अपराधी बरब्बालाई छोड्न र येशूलाई क्रूसमा टाँग्न माग गर्ने छैनन् वा त्यस्तो गर्न आँट र साहस गर्ने छैनन्। तिनले कति पनि त्यो गहिराईको जानेनन् जुन मानिस डुब्न सक्छ। तिनलाई यो गहिराईको थाहा थिएन जुनमा धर्म डुब्न सक्छ। तिनी अति नै चकित भए जब तिनीहरूले बरब्बालाई छोड्न र येशूलाई क्रूसमा टाँग्न माग गरे। त्यसपछि तिनी एक न्यायकर्ताको रूपमा सोधे, अब येशूको निम्ति के गर्ने त? 14 पदमा पिलातसले तिनीहरूलाई भने, किन उसले के अपराध गरेको छ र? तर झन साह्रो गरी चिच्याएर तिनीहरूले भने, त्यसलाई क्रूसमा टाँग्नुहोस्। यस उत्तेजित भीड़हरूलाई येशू प्रभुलाई क्रूसमा टाँगियोस् भनी माग गर्न निर्देशन दिएका थिए, सूर्याएका थिए। यहाँ हामी प्रतिशोध सहित उत्तेजित भीड़हरूको शासनको देख्छौ। जब पिलातसले भीड़लाई सोधे, येशूले के खराबी गरेको छ? तिनीहरू खाली झन जोर जोर गरेर यसरी चिच्याए, त्यसलाई क्रूसमा टाँग्नुहोस्। त्यस भीड़का मानिसहरूले कुनै कारण दिन सकेनन्। तिनीहरू खाली पागल जस्तै गरी चिच्याए, बिना कारण त्यसलाई क्रूसमा टाँग भन्दै चिच्याए। 15 पद, तब पिलातसले भीड़लाई सन्तुष्ट पार्ने इच्छाले तिनीहरूको निम्ति बरब्बालाई छोडिदिए र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्न सुम्पिदिए। यो स्पष्ट छ कि पिलातस कमजोर र दोमन भएको राजनीतिज्ञ हुन्। तिनले भीड़हरूको चितकारमा सम्झौता गरे, तिनीहरूको कुराको सुने र निर्दोष येशूलाई क्रूसमा टाँग्न सुम्पिदिए। रोमी न्याय यहाँ गलत भएको छ। निर्दोष व्यक्ति मर्न गइरहेको छ, तर केही मिनट पर्खनुहोस्, उहाँले मेरो स्थान लिन गइरहनु भएको छ र म निर्दोष छुइन। उहाँले तपाईँको स्थान पनि लिइरहनु भएको छ, तपाईँ पनि निर्दोष हुनुहुन्न। तपाईँ र मेरो पाप उहाँले लिनलाई त्यो सबै घटना भइरहेको छ। 16 पद, सिपाहीहरूले उहाँलाई प्रेटोरियन अर्थात मलभित्र लगे र जम्मै पल्टनहरूलाई भेला गराए। जब कुनै अपराधी क्रूसमा टाँगिनु पर्ने थियो, उसलाई यी सिपाहीहरूद्वारा जिम्मा दिइदथ्यो। तिनीहरू क्रूर व्यक्तिहरू थिए, निर्दयी व्यक्तिहरू थिए र तिनीहरू आफूले गर्न मन गर्ने हरेक कुरा त्यसै कैदीसँग गर्दथे। तिनीहरू निश्चय नै आफ्नो कैदीलाई बेइज्जत गर्थे, यातना दिन्थे र तिनीहरूलाई आफ्नो क्रूर निर्दयी खेलको तमासा बनाउँथे। अनि यही नै कुरा तिनीहरू अहिले प्रभु येशूसँग गरिरहेका छन्। 17-18 पद, अनि तिनीहरूले उहाँलाई बैजनी रंगको वस्त्र लगाइदिए र काँडाहरूको मुकुट गाथेर उहाँको शिरमा लगाइदिए अनि यहुदीहरूका राजाको जय भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। बैजनी रंगको लुगा लगाइदिने काम र शिरमा काँडाको मुकुट लगाइदिने काम खालि मजाक थियो। 19 पद, अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके र घुँडा टेकेर उहाँलाई दण्डवत गरे। मित्र, यो दुष्ट पापमय भयानक दृश्य थियो। तिनीहरूले निगालोले हिर्काउँदै थुके। यो अति नै ठूलो घृणा थियो, यो क्रूर र निर्दयी थियो, जुनले मानव हृदयको बदनामीको प्रकट गर्दछ। तपाईँले देख्नुभयो, जब उहाँले तपाईँको स्थान लिनुभयो, उहाँले के सहनुभयो? क्रूस अझै उहाँको अगाडि छ। 20-21 पद, अनि येशूको गिला गरिसकेपछि तिनीहरूले बैजनी वस्त्र फुकालिदिए र उहाँको आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्नलाई बाहिर लगे। अनि अलेक्जेन्डर र रुफसका बाबु कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेको तिनीहरूले भेटे र येशूको क्रूस बोकेर लैजान तिनलाई कर लगाए। अनमा अमानवीय कष्टको बिहानपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्नलाई बाहिर लगे। सिमोन उत्तर अफ्रिकाको साइरेनबाटका व्यक्ति थिए। तिनी सम्भवत यरुसलेममा निस्तार चाडमा उपस्थित भइरहेका थिए। यो यस्तो लाग्छ कि अचानक तिनलाई भीड़बाट क्रूस बोक्नलाई झिकी निकालिए। यो विश्वास गरिन्दछ कि येशूले क्रूस सहरको चोकसम्म बोक्नुभयो। 22 पद, त्यसपछि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा ल्याए। गलगथाको अर्थ खोपडीको स्थान हो। गलगथाको अर्थ हो खोपडीको अर्थात खप्परको ठाउँ, अनि हाम्रो शब्द हो कलवरी। अनि 23 पद, अनि तिनीहरूले उहाँलाई मुर मिसाएको दाग मध्ये दिए, तर उहाँले त्यो ग्रहण गर्नु भएन। म र मिसाईको दाग मध्य एक औषधि हो जुन क्रुसमा मर्न गइरहेको लागि भयानक कष्टको मार्न सहायताको निम्ति दिइदछ। यो कुरा नोट गर्न चाखलाग्दो छ कि जब उहाँ जन्मनुभयो ज्योतिषले उहाँको निम्ति मुर्र ल्याए, जब उहाँ मर्नुभयो उहाँलाई मुर्र दियो, मुर्रले उहाँको मृत्युको बताउँछ। 24 पद, तिनीहरूले उहाँलाई क्रुसमा टाँगे अनि कसले कुन भाग पाउने सो निश्चय गर्न चिठा हालेर तिनीहरूले उहाँको लुगाहरू आपसमा बाँडे। मित्र, उहाँको कपडा आपसमा बाँड्ने कुरा भजन संग्रह 22 अध्यायको 18 पदमा उल्लेखित अगमबाडीको परिपूर्णता हो। 25 र 26 पद, तिनीहरूले उहाँलाई क्रुसमा टाँग्दा बिहानको 9 बजेको थियो। उहाँको दोष पत्रमा यहुदीहरूको राजा भन्ने लेखिएको थियो। तिनीहरूले उहाँसँग 2 जना डाकुहरू क्रुसमा टाँगे, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई उहाँको देब्रेपट्टि। यहाँ हामीलाई भनिएको छ उहाँलाई क्रुसमा टाँग्दा पहिलो पहर भएको थियो जुन बिहानको 9 बजे हो। अहिले तिनीहरूले उहाँलाई क्रुसमा टाँग्न कारण यो अभियोग थियो, यहुदीहरूको राजा। यो सत्य थियो भन्नलाई असामान्य कथन देख्न सकिन्छ। तिनीहरूले बुझेको अर्थको प्रसंगमा यो सत्य थिएन। उहाँले रोमको विरूद्धमा कुनै राजद्रोहको नेतृत्व गर्नु भएन। उहाँले आफैलाई इसरायलीहरूलाई प्रदान गरिदिनुभयो र इन्कार गरियो। 27 देखि 28 पद, तिनीहरूले उहाँसँग 2 जना डाकुहरू क्रुसमा टाँगे, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई उहाँको देब्रेपट्टि। धर्मशास्त्रको वचन यसरी पूरा भयो, उहाँ अपराधीहरूसँग गनिनुभयो। हामीलाई भनिएको छ कि येशु 2 चोरहरूको बीचमा क्रुसमा टाँगिनुभयो, एकजना चाहिँ दाहिनेपट्टि र अर्को चाहिँ देब्रेपट्टि, अनि धर्मशास्त्रको वचन यसरी पूरा भयो। त्यसपछि तिनले यसैया 53 अध्यायको 12 पदको शास्त्रलाई उद्धृत गर्नुहुन्छ, उहाँ अपराधीहरूसित गनिनुभयो। 29 देखि 31, त्यहाँबाट जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै यसो भनेर उहाँलाई गिल्ला गरे, वा त मन्दिर भत्काएर 3 दिनमा बनाउने, क्रुसबाट ओर्लेर आइज र आफूलाई बचा। त्यसै गरी मुख्य पुजारीहरूले पनि शास्त्रीहरूसँग यसो भन्दै आपसमा उहाँको ठट्टा गरे, यसले अरूहरूलाई बचायो तर आफूलाई चाहिँ बचाउन सक्दैन। यो कुरा सत्य थियो, उहाँले अरूहरूलाई बचाउन सक्नु भयो तर उही समयमा आफैलाई बचाउनु भएन। अहिले उहाँले आफैलाई अरूहरूको निम्ति दिनुभयो, यो उद्धारको महान सिद्धान्त हो। 32 देखि 34, यो इसरायलका राजा ख्रिष्ट अब क्रुसबाट ओर्लेर आओस् र हामी त्यो देख्नेछौ र विश्वास गर्नेछौ। उहाँसँग क्रुसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे। 12 बजेतिर 3 बजेसम्म सारा देशलाई अन्धकारले छोपियो। 3 बजेतिर यसो भनेर येशु ठूलो स्वरले कराउनुभयो, इलोई इलोई लामा सबत सथानी सबखथनी, जसको अर्थ हो, हे मेरो परमेश्वर, हे मेरो परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ। मर्कुसले येशुको क्रुसीकरणको समय बताउँछन्। 25 अनुसार पहिले पहरमा येशुलाई क्रुसमा टाँगियो जुन बिहानको 9 बजे थियो, र 33 अनुसार दोस्रो पहर दिउँसोको 12 बजे हो, त्यस समयमा अन्धकारले छोपियो, र दोस्रो पहरदेखि तेस्रो पहर अर्थात दिउँसोको 12 बजेदेखि दिउँसो 3 बजेसम्म त्यहाँ अन्धकारले छोपिएको थियो। मित्र, येशु 6 घण्टा क्रुसमा झुन्डिनुभयो। पहिलो 3 घण्टा चाहिँ बिहान 9 बजेदेखि 12 बजे दिउँसोसम्म थियो, र दोस्रो 3 घण्टा चाहिँ दिउँसो 12 बजेदेखि 3 बजेसम्म थियो। येशु क्रुसमा 6 घण्टा टाँगिनुभयो। पहिलो 3 घण्टामा प्रकाश थियो, दोस्रो 3 घण्टामा अन्धकारले छोपियो। तर पहिलो 3 घण्टामा त्यहाँ आत्मिक अन्धकार थियो र दोस्रो 3 घण्टामा त्यहाँ आत्मिक प्रकाश थियो। किन? किनभने त्यो पहिलो घण्टामा मानिसले अधम नीच काम गरे, तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र उहाँको मजाक उडाए, अरू त के, आफूसँग टाँगेका चोरहरूले उहाँको मजाक उडाए, ठट्टा गरे। कमसे कम पहिलोपल्ट दुवै डाकाहरूले मजाक उडाए। त्यसपछि शत्रुहरू क्रुसको फेदीमा यता उता घुम्दै शिर हलाउँदै खिसी गरिरहेका थिए, ठट्टा गरिरहेका थिए। पहिलो 3 घण्टामा मानिस काम गरिरहेको छ, आफ्नो अधम नीच घटिया काम गर्दै भने दोस्रो स्थानमा दोस्रो 3 घण्टामा परमेश्वर काम गरिरहनु भएको छ। उहाँ पहिलो 3 घण्टामा मानिसको हातमा कष्ट उठाइरहनु भएको छ, उहाँ अन्तिम 3 घण्टामा मानिसको निम्ति कष्ट दुःख उठाइरहनु भएको थियो। पहिलो 3 घण्टामा उहाँ पापको कारण मरिरहनु भएको थियो र अन्तिम 3 घण्टामा उहाँ संसारको पापको निम्ति मरिरहनु भएको थियो। त्यसकारण शारीरिक अन्धकारको समयमा त्यहाँ आत्मिक प्रकाश थियो र परमेश्वर काम गरिरहनु भएको थियो। पहिलो 3 घण्टामा पापले सदो उहाँलाई नष्ट गर्न काम गरिरहेको थियो, दोस्रो 3 घण्टामा उहाँ आफ्नो प्राणलाई पापको निम्ति बलि हुनलाई दिइरहनु भएको थियो। अन्तिम 3 घण्टामा उहाँ संसारको पापको मूल्य ज्याला चुक्ता गरिरहनु भएको छ, अनि यो नै अवधिमा उहाँ हाम्रो लागि पाप बनाइनुभयो।
वहाँ हाम्रो निम्ति पाप बनिनुभयो। वहाँ परमेश्वरबाट त्यागिनु भएको तैपनि त्यस समयमा परमेश्वर ख्रिस्टमा हुनुहुन्थ्यो। संसारलाई आफैसँग सम्झौता गर्नुहुँदै मिलाप गर्नुहुँदै अनि 34-36 पदमा भनिएको छ, 3 बजेतिर यसो भनेर येशु ठूलो स्वरले गराउनुभयो, इलोई इलोई लामा सबतखथानी, जसको अर्थ हो, हे मेरो परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ। वरपर उभिनेहरूमध्ये कोही कोहीले यो सुनेर भने, सुन, त्यसले एलियालाई बोलाउँदैछ। अनि एकजनाले दौड़ेर गई एउटा स्पन्ज सिर्कामा पूरै चोपेर एउटा लामो निकालोमा यसो भनेर उहाँलाई पिउन दियो, हेरौं कतै एलिया त्यसलाई झार्न आउँछन् कि। मित्र, ती भीड़हरूले उहाँले बोल्नु भएको कुराको अर्थ अबुझै गरे र सोचे कि उहाँले एलियालाई बोलाइरहेका छन्। युहन्ना 19:28-30 पद अनुसार, त्यो बेला येशूले मलाई तिर्खा लाग्यो भनेर भन्नुभयो, एउटा सिपाहीले उहाँलाई केही सिर्को दियो, त्यो पिउनु भएपछि येशूले अब सिद्धियो भन्नुभयो। अब उहाँको उद्धारको काम सिद्धिएको थियो। जुन काम गर्नको निम्ति परमेश्वरले येशूलाई संसारमा पठाउनु भएको थियो त्यही काम उहाँले पूरा गर्नुभयो। मित्र, खास उद्धार, मुक्ति र शान्ति, आनन्द खालि येशूमा मात्र उपलब्ध छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।